सब्जेक्ट हमने चूज किए हैं।
पहली दो क्लासेस जो इस वीक में है टुडे एंड टुमारो, एक तफसीर और एक हिस्ट्री, और नेक्स्ट वीक इंशाल्लाह फिर हम फिक्र को तीनों क्लासों का टॉपिक बनाएंगे। तफसीर होगा ये माहे मुबारक रमजान, इसकी सबसे अहम खसूसियत खुद कुरान में ही आई है, शहर रमजान लजी उंजला फीहिल कुरान। ये दुआएं जारी है, या अजीम नहीं पढ़ रहा हूं, खुद सूरह बकरा किया है कि कुरान इंट्रोडक्शन करा रहा है रमजान का। और सबसे पहली जो रमजान की कैरेक्टरिस्टिक या फजीलत या खसूसियत बता रहा वो ये है कि इसमें शब रमजान अल्लज़ी उन्ज़िला फ़ीहिल क़ुरआन, इसमें कुरान नाज़िल किया गया। तो माह मुबारक रमजान वैसे ही कुरान का महीना है, और फिर इस्लाम, टू अंडरस्टैंड इस्लाम, इस्लाम को समझने के लिए कुरान को समझना सबसे ज्यादा जरूरी है। अब कुरान किसे कहते हैं, इसके लिए मैं अपने बाज़ उलमा का एक जुमला कोट कर रहा हूं, और फिर इंशाल्लाह तफ़सील पर आते हैं। हमारे बाज़ उलमा का एक जुमला है कि जब कभी हमारा दिल चाहता है कि हम अल्लाह से बातें करें तो हम दुआ शुरू करते हैं, अगर हमारा दिल ये चाहता है कि अल्लाह हमसे बातें करें तो हम कुरान पढ़ते हैं, और जब हमारा दिल चाहता है अल्लाह के पास खुद चले जाए तो हम नमाज पढ़ते हैं, और अगर हमारा दिल चाहे तो हम तीनों काम करें, अल्लाह के पास जाएं, अल्लाह की बातें सुने और अल्लाह से बातें करें, तो हम नमाज में कुरान और दुआ पढ़ते हैं। तो कुरान यानी अल्लाह आपसे बात कर रहा है, अल्लाह का आप अल्लाह का आपके लिए मैसेज है। और जैसा कि आप, ये तो बहुत ही कॉमन सा वर्ड है कि लास्ट एंड फाइनल मैसेज तो ऑल मैन का है कुरान, लेकिन कुरान के साथ, देखिए 30 मिनट में मैं कुरान पूरा कवर नहीं कर सकता, लेकिन कुरान के साथ एक बहुत बड़ा प्रॉब्लम है, और वो प्रॉब्लम क्या है वो मैं अभी थोड़ी देर के बाद बताऊंगा। पहले ये जरा था मेरे इस 2 मिनट के बयान की समझ कर
Sallallahu alaihi wa sallam. Or might not be able to translate it exactly the way he said it in Urdu. So therefore, my apologies to all of you as well as Maulana Sahib. He started with saying about that these 5 classes that we are conducting, the 5 experiment classes of the Darsa, they are divided into 2 weeks. This week, which is Tuesday and Wednesday of this week, and next week, Monday, Tuesday and Wednesday. And the topics for these Darsa that he's going to cover is, as he said, that today we're going to cover Tafsir of Quran, and tomorrow we are going to do history, and the 3 days next week we are going to cover fiqh. And then he started by saying the merits of the month of Ramadan that have been put down in the Holy Quran, in Surah Al-Baqarah, as Allah says, "Shahr Ramadan alladhi unzila fihi al-Quran." He says that the God Almighty has said in the Quran that Quran was revealed in the month of Ramadan, and therefore this month is the month of Quran, and this is the best month where we can learn the Quran, and this is the book through which we can learn our religion. And then he quoted what the ulama usually say, that when they feel like talking to Allah, when the ulama said that when we feel like talking to Allah, we do dua, and when we feel like that Allah should talk to us, we recite the Holy Quran, and when we want to be in the presence of God, then we pray salah. And when we want to do all of these 3 things, that means talking to Allah as well as Allah talking back to us and being in His presence, then we do Quran and Dua in the namaz. Sallallahu alaihi wasallam.
Excellent translation.
तो कुरान की इतनी अजमत के बाद फिर से कुरान के साथ एक प्रॉब्लम है. ये मेरा लास्ट वर्ड था कि जहां से मैं कनेक्शन देना चाह रहा था अब अपनी स्पीच का. कुरान इतनी फजीलत वाली किताब है लेकिन उसके साथ एक बहुत बड़ा प्रॉब्लम है और उस प्रॉब्लम को सॉल्व करने के लिए विधुनी तफसील. और वो ये है कि आदम के खिलाफ खुद कुरान ने कहा अरबी मुबीन, बहुत ही सिंपल और बहुत ही वाजी अरबी में नाज़िल हुआ. लेकिन खाले कुरान को पढ़कर इंसान, खाले कुरान की एक आयत को पढ़कर इंसान अल्लाह के मैसेज को नहीं समझ सकता. अब मैं बहुत मुख्तसर एक हदीस की जाए इशारा करूं और मैं इंक्वायरी करूंगा कि इंग्लिश में हदीस अवेलेबल है कि नहीं. एक बहुत ही इंपॉर्टेंट हदीस है. मैं जब कभी तफसीर कुरान शुरू करता हूं तो चाहे वो इस कसम की ओपन गैदरिंग हो माहे रमजान में या हौजे में अपने स्टूडेंट्स को तफसीर पढ़ाता हूं, तो हमारी हदीस की एक किताब है काफी, उसकी वॉल्यूम 5 में एक बहुत इंपॉर्टेंट हदीस. सबसे पहले मैं कुरान का स्टार्ट करता हूं उस हदीस. उस हदीस में इमाम ने यह एक्सप्लेन किया कि हाउ टू अंडरस्टैंड कुरान, खाली कुरान पढ़ लेने से या कुरान का ट्रांसलेशन पढ़ लेने से आप कुरान को नहीं समझ सकते. हदीस जो है वो ये है कि एक बार साहिब आले मोहम्मद इमाम जाफर साजिब कुछ लोग गए थे इमाम से आर्गूमेंट कर रहे थे इमाम के लाइफ स्टाइल पर. इमाम का लाइफ स्टाइल जरा सा चेंज था इमाम अली के मुकाबले में. अब वो आर्गूमेंट कर रहे थे तो उसमें कुरान की कुछ आयतें कोट कर रहे थे. तो कुरान ने कहा है कि मोमिन को सिंपल होना चाहिए, मोमिन को इतना ज्यादा अरबी का जल्द आप इंग्लिश कर लीजिए ईसार पसंद होना चाहिए, सेक्रीफाइस करना चाहिए दूसरे के लिए अपने आप को, अपना खाना भी दूसरे को देंगे, यानी भूखा होना चाहिए, सिंपल होना चाहिए, फटे हुए कपड़े पहनना चाहिए. और देखिए कुरान ने यहां पर प्रेस किया है ऐसे लोगों को, यहां पर प्रेस किया है यहां पर, एक लिस्ट उन्होंने कुरान की आयतों की सुनाई. आज हमारे हर स्पीच में यही होता. तो इमाम ने पहले तो उनको डांटा और कहा कि मैं तुम्हारे सवाल के जवाब बाद में दूंगा कि मेरी लाइफ और मेरे दादा इमाम अली की लाइफ में क्यों फर्क. मगर पहले डांटा कि ये जो तुम्हारे स्टाइल है कुरान समझने का, ये स्टाइल ही गलत, दो आयतें पढ़ के कुरान समझ में नहीं आता. फिर इमाम ने कुछ टर्म इस्तेमाल की तो मैं अपने हुजैनिया के स्टूडेंट्स को तो वो टर्म पहले सिखाता हूं. इमाम ने फरमाया तुम कुरान पढ़ रहे हो और कुरान से किसी चीज को प्रूव कर रहे हो, क्या तुम्हें मालूम है कि कुरान में नासिख क्या है, मनसूख क्या, क्या तुम्हें मालूम है कुरान में मुहकम क्या है, मुतशाबिह क्या, क्या तुम्हें मालूम है कुरान में आम क्या है, खास क्या, क्या तुम्हें मालूम है कुरान में मुतलक क्या है, मुकय्यद क्या, क्या तुम्हें मालूम है कि कुरान के अंदर लाजिम क्या है और मुस्तहब क्या. जब तक कि इस चीज की तुम्हारे पास पहले से नॉलेज ना हो, खबरदार आइंदा कुरान के जरिए से किसी के सामने कभी आर्गुमेंट ना करना. ये बेसिक रूल इमाम ने बताया जिसको मैं समझाता हूं, क्योंकि अभी तक जो मैंने कहा ये भी एक बहुत बड़ा ट्रायल हो गया हमारे बच्चे का कि इन चीजों को कैसे वो इंग्लिश में एक्सप्लेन करे. लेकिन अभी मैं अपने लेक्चर में आगे चलकर इसकी डिटेल बता रहा हूं. ये जो मैंने कहा ये इसलिए कहा कि हमारे यहां एक बहुत बैड हैबिट बन गई कि वो कुरान पढ़ते हैं या ट्रांसलेटर पढ़ते हैं तो समझते हैं कि हमने कुरान समझ लिया. इमाम ने कहा तुम्हें नासिक और मंसूख पता हो, मुहकम और मुतशाबिह पता हो, आम और खास पता हो, मुतलक और मुकय्यद पता हो. इसके बगैर कुरान पे कभी आर्गुमेंट कर नहीं। अब मैं जरा इसकी एग्जांपल दूंगा, लेकिन पहले जितना ये बच्चा कर सके उसके बाद से ट्रांसलेशन कर दे, फिर हम आगे बढ़ें।
As Mahasahib has said that there is a problem with the Quran, although with all its merits, it cannot be clearly understood. As in the Quran itself, it is revealed that it's in clear Arabic, but still it cannot be understood by just reading it, or for us by just reading the translation. We need the help of the seer to understand the Holy Quran. And he also said that to solve this problem of how to understand the Quran, we need tafsir. And man cannot understand the word of God by just reading only one ayat. We need to know the context of the ayat and the other ayats revealed in context with it. Just by reading one ayat or its translation, we cannot jump to conclusions. And then he said that he always quotes this important hadith from the book Al-Kafi, volume 5, whenever he does this dars on tafsir. He said that Imam has explained how to understand Quran. Just by reading the translation, we cannot understand it. And what he said, that the hadith starts like this, that some people came to argue with our sixth Imam about his about his lifestyle in comparison to the lifestyle of Imam Ali. By saying that, you know, the Quran says that the believer should be simple and, you know, wear very, simple clothes and simple food. So the Imam firstly got angry at them before explaining to them about this difference. He first got angry at them. And then he explained that, do you know the difference between nasakh and mansukh, aam and khas of the verse, muhkam and mutashabih between the words, mutlaq or muqayyad between the words, or lazim versus the mustahib of the words? Sallallahu ala Muhammad wa ala Muhammad. I hope I translated this properly.
मैं दो एग्जाम्पल कोट करूं कि खाली कुरान की आयत पढ़ने से आदमी जो है वो सही कंक्लूजन पे नहीं पहुंच सकता है। दो एग्जाम्पल। नंबर एक, इस्लामिक हिस्ट्री में सबसे ज्यादा कुरान की तिलावत करने वाले सुबह शाम दोपहर जहां कहीं जाते हैं, एक तरह से प्रॉफिट कुरान उनकी जेब में होता है, एक्चुअली नहीं, जो दूसरे में भारतीय का कुरान, इतनी कुरान की तिलावत करते थे वो लोग, वो हर 5 मिनट के बाद तिलावत है कुरान, वो एक फिरका का फाजी है। और पूरे इस्लाम में इनसे ज्यादा गुमराह फिरका नहीं कोई नहीं। ये लुकमा, ये पता नहीं तर्जुमा कैसे करेगा बच्चा, लेकिन मैं महावरतन कह रहा हूं, एक निवाला भी नहीं तोड़ते थे खाने का बगैर कुरान। ओनली फिरका है आलम इस्लाम में कि जो मौला इमाम अली को काफिर समझकर उनसे कत्ल करना वाजिब समझता है। कुरान उनसे ज्यादा पढ़ने वाला कोई नहीं, और वो सब आलम है, कोई नॉन अरब नहीं है। कुरान उनकी अपनी लैंग्वेज में, पैगंबर ने कहा कि कुरान पढ़ रहे हैं, कुरान इनके अलग से नीचे भी नहीं उतर रहा। दूसरी मिसाल, आज देखो सबसे ज्यादा फेवर करने वाले लोगों की शराब हलाल, शराब हलाल है, आजकल एक लॉबी सी बन रही है और कंप्लेन हो रही, इसको सबसे ज्यादा फेवर करने वाले लोग, एक शराब हलाल है और एक इस्लाम में हिजाब की जरूरत नहीं, ये अरब दुनिया के लोग। और उनका आर्गुमेंट पहले शुरू यहां से होता है कि अरबी हमारी मदरतन, हम ज्यादा अच्छी अरबी जानते हैं कि आप लोग, और हमारी अरबी ये बता रही है कि पूरे कुरान में न शराब कहीं हराम लिखी है, न हिजाब कहीं पर वाजिब किया। तो कुरान जिनकी अपनी जबान में नाजिल हुआ, और हमसे हम कितना ही ट्रांसलेशन पढ़ रहे, वो तो डायरेक्ट कुरान समझ रहे, लेकिन खारजियों से लेके आज अरब दुनिया में शराब को हलाल करार देने वाला था, इसी कुरान को पढ़कर से ये लोग गुमराह हो रहे हैं, और कुरान इनके लिए किसी काम नहीं आया। تو اس کا مطلب یہ ہوا کہ خالی قرآن کی ورڈنگ سمجھ لینا اور ٹرانسلیشن یہ ہے نا نہیں. پھر جاتی ہمیں چاہیے, اس کو میں ایکسپلین کروں گا اس کے بعد.
As Maulana Sahib said that he explained through two examples of how man cannot just jump to conclusions by reading the verses of the Holy Quran. He said that the first example is that of the history where a group of people known by Kharijiyas who used to recite Quran abundantly, so much that they were half the Quran, they had memorized Quran and they used to recite Quran very frequently and abundantly. And they, even though they recited Quran so much, they didn't even know how to break a morsel of bread, as he said, Luqman, yani they could not even break a morsel of bread for themselves. They didn't even know the proper way of doing that. That's how ignorant they were. And these were the group of people who had issued the fatwa, na'udhu billah, that Imam Ali was kafir. And the second example that he gave was about today, that there are some people who are in favor that alcohol is halal or is allowed and that hijab is not wajib. Why jumping to this conclusion? They say that we are Arabs and who knows Quran better than us, and there is no no clear proof in the Quran or the Quranic ayat that you know alcohol is haram or hijab is wajib. Sallallahu alaihi wasallam.
Ab aaiye us Quran ke andar is baat ka witness. टाइम तो भी बहुत कम है, अभी 10 मिनट्स हमारे लेक्चर के बाद ही, तो मैं आयतों को कोट नहीं कर रहा हूं, सिर्फ उनका ट्रांसलेशन या उसका उसकी समरी. एक जगह कुरान कहता है यू विल वही कफीरा और यकी वही कफीरा. कुरान अपने बारे में कहता है कि ये किताब वो है जिससे बहुत से लोग हिदायत पाते हैं और इसी किताब से बहुत से लोग गुमराह हो जाते हैं. यू विल जो سورہ الہم کے آخر میں بولا والی کہ کسی قرآن اپنے بارے میں کہہ رہا ہے کہ میں وہ ہوں کہ یہودی میں ہی تفسیر اور ہند میں ہی تفسیر, اسی سے لوگ ہدایت پائیں گے, اسی سے لوگ گمراہ ہوں. اور دوسری جو آیت جو ہے تو بہت انٹرسٹنگ اور بہت ڈیٹیل, لیکن ٹائم نہیں ہے تو میں اس کو شارٹ کر دوں. قرآن کہتا ہے کہ جتنی آیتیں نازل ہوں ان میں کچھ محکم یعنی جس کے میننگ بالکل واضح ہیں وہ اوخر متشاد ہے, اور کچھ وہ آئے تھے اللہ نے نازل کی اس کے میننگ واضح ہیں. ولا وما یعبر اور یعلم تعبیر ہو کل اللہ وزا سے پونا پھر, اور متشاد آئے جو ہے اس کا صحیح میننگ صرف اللہ کو پتا ہے یا ہے ویسے اٹھارہ. دیکھیے راستہ قرآن بتا رہے ہیں کہا جا رہا ہے, لیکن قرآن نے کہا کہ ہماری جتنی آیتیں ساری کلیئر آیتیں نہیں, اس میں متشابہ نہیں, اور متشابہ آیت دنیا کا کوئی آدمی نہیں جانتا. تو آپ پہلے قرآن میں کہا کہ ہمارے ذریعے لوگ گمراہ بھی ہوتے ہیں, پھر قرآن میں کہا ہماری کچھ آیتیں ایسی جو متشابہ ہیں جس کے میننگ کسی کو پتہ ہی نہیں, اللہ نے دیا ہی نہیں اس کی نالج, صرف اللہ کے پاس نہیں اگلے بیٹھ کے پاس. تو اب خود اس میں تفسیر اور قرآن کا ایک بہت اہم رول ہمارے سامنے پیش کیا کہ قرآن کی تلاوت کرنے کے بعد یہ دیکھنے کے لیے کہ جو آیت ہم نے پڑھی ہے یہ کلیئر والی آیت میں یا متشابہ میں, ہمیں ایسے ویسے اثار کے پاس جانا پڑے گا. تو نو انڈرسٹینڈنگ آف قرآن از پاسبل وداؤٹ کلام اہل بیت یا احادیث سے معصوم. اور پھر اب اس کے بعد میں کنکلوژن میں ایک دو ایگزامپل دوں گا, لیکن پہلے اتنا ٹرانسلیشن ہو جائے.
Then he comes to prove through Quranic ayats how man cannot understand the, you know, or jump to conclusion by just reading the verses of the Quran. He says that there is an ayat which states yudhillu bihi kathira wa yahdi bihi kathira, that through it, which means, which is referring to the Quran, many are guided, and through it, which means the Quran, many go astray. And then another verse where he states that the Quran states that in this Quran there are certain verses which are muhkam and there are certain which are mutashabih, and none can understand these, which is the mutashabih, but Allah or rasikhun fil ilm. Just to explain to you what muhkam means, muhkam are the clear verses, those verses which are clear, and mutashabih, the abrogated verses, and these cannot be explained, these cannot be understood except by Allah or Rasakuna fil ilm, and they can only explain to us. And Rasakuna fil ilm refers to Ahlul Bayt alayhi salam, and therefore he reaches to this conclusion that this proves that tafsir is required for us to understand the Quran, and for understanding the ayats of the Quran we need the support of ahadith, and we need to knock the door of Ahlul Bayt alayhi salam. Sallallahu alayhi wa sallam. Allah Allah
Allah Allah Allah Allah Allah Allah Allah Allah Allah Allah Allah Allah Allah Allah Allah Allah Allah Allah Allah Allah Allah इससे पूछा अगले कुरान पेशन कर दिए. अच्छा तफसीर कुरान
में अगले बैठ के बाद तो हमको जाने,
लेकिन यही जो अभी मैंने बात बयान की कि कुरान करीम जो है उसको दो दिन पहले मजलिस में की बात आई, उसको समझने के यानी कुरान से किसी भी चीज को प्रूव करने के लिए एक आयत जो है उसको करना काफी नहीं होती. ईमान निश्चय लेकर आज आप छठा पारा पढ़ रहे हैं या पांचवा पारा फिफ्थ रमजान की रात है, रोजाना एक पारे की तिलावत कर रहे हैं, आज अगर आप फिफ्थ पारा पढ़ रहे हैं और उसका ट्रांसलेशन पढ़ रहे हैं और एक आयत आपके सामने आई तो जो उसमें मैसेज आप फौरन कहेंगे ये अल्लाह कहेगा. लेकिन नहीं, मैंने जो दो दिन पहले कहा था कि कुरान की एक आयत जो है वो काफी नहीं है, पूरा कुरान आपके सामने होना चाहिए. इसलिए कि कुरान की एक खासियत ये भी कि अल कुरान युफस्सिरु बाहु बाहु, कुरान जो है खुद अपनी तफसीर करता है. एक जगह एक हुक्म आता है बहुत शॉर्ट में, आगे अल्लाह वो हुक्म डिटेल में बयान कर रहा. हमने फिफ्थ पारे में शॉर्ट वाली आयत पढ़ी है, लेकिन जो 29 पारे में इसकी डिटेल आएगी, जब तक कि हम बोला पढ़ रहे उस वक्त तक हमें कोई कंक्लूजन निकालने का हक नहीं. लेकिन नॉर्मल लाइफ में ऐसा नहीं होता है. आपने एक आयत पढ़ी, आपने कहा कुरान में लिखा हुआ है. फॉर एग्जाम्पल, आजकल जितनी ईमेल हमारे पास आती है उसमें कोटेशन और कुरान की एक आयत होती है. किसी चीज को प्रूव करने के लिए यह तरीका सही नहीं. अब मैं इसकी दो बहुत छोटी एग्जाम्पल दे दूं और फिर मैं आज के लेक्चर के आखिरी पॉइंट पर आ जाऊं. कुरान करीम जिस आयत से मैंने आज स्टार्ट किया है, क्या था, शाहो रमजान नदी गलत थी कुरान. ये कुरान रमजान के महीने में मंथ ऑफ रमजान रिवील हुआ है नाजिल. यही मैसेज इन्ना अंजलना के सूरह में इन्ना अंजलना हो फी लैलतुल क़द्र, कुरान नाज़िल हुआ रमज़ान, जबकि तमाम हिस्ट्रीज जो है इसका मुत्तफ़िक़ कि कुरान की पहली आयतें जो नाज़िल हुई है गारे हिरा में, केव ऑफ हिरा में, वो 27 ऑफ रजब थी, नौ रमज़ान. तो एक तरफ कुरान कह रहे हम रमजान में नाज़िल, दूसरी जान तमाम हिस्ट्री तमाम हदीसों मासूमीन के तमाम खुतबों से यह बात साबित कि कुरान इस दुनिया में नाजिल होना शुरू हुआ 27 ऑफ रजब और कंप्लीट हुआ 18 ऑफ ज़िलहिज्जा को. रबीउल अव्वल रमजान ना कुरान, पहला कुरान नाजिल होने की तारीख है ना आखिरी कुरान. तो एक जाने कुरान कहता है कि यह रमजान में नाजिल हुआ, एक नहीं दो दो जगह, बल्कि सूरह तूफान बोले तो तीन हिस्से हो गया. दूसरी जानब कुरान दुनिया में नाजिल हुआ 27 ऑफ रजब. तो अब ये दो चीजें बराहर आपस में कॉन्ट्रेडिक्ट कर रही, लेकिन तफसीर कुरान में हमारे पास इसका एक सलूशन आता कि अल्लाह ने पूरा कुरान जो है महफूज से नाजिल किया था शरय कदर यानी रमजान में, और हमें यानी इंसान दुनिया में कुरान नाजिल करना शुरू किया रजब. मैं सीधे इसलिए मैंने कहा कि एक बच्चा भी जानता होगा ये चीज, एक एग्जाम्पल मैंने दी. दूसरी बात, जिस आयत को आज मैंने सबसे पहले तिलावत किया अब तो पूरा टाइम होगा, उसमें कहा गया शहरो रमजान अल्लज़ी उन्ज़िला फ़ीहिल कुरान हुदन लिन्नास. देखिए एक तो बात हुई कि कुरान किस महीने में नाजिल हुआ, यह खुद कंट्रडिक्ट है तारीख से और कुरान. दूसरी बात, कुरान कह रहा है सूरह बकरा की किस आयत हुदन लिन्नास, पूरे इंसानों के लिए हिदायत, और यही कुरान
سورہ بقرہ کی پہلی آیت میں کہہ رہا ہے الف لام میم ذالک الکتاب لا ریب فیہ
ہدی للمتقین.
یہ طرح قرآن کہہ رہا ہے یہ صرف متقیوں کے لیے ہدایت, دوسری جانب قرآن کہہ رہا ہے یہ تمام انسانوں کے لیے ہدایت.
اب انسان الگ ہے, متقی الگ ہے, دونوں آیتیں ایک دوسرے سے کنٹرڈکٹ کر رہی.
بس یہ وجہ ہے کہ جہاں ہمیں ضرورت پڑتی ہے کہ ہم اہل بیت کے پاس جائیں اور ان سے ان آیتوں کا مطلب پوچھیں, اور یہاں سے کوئی تفسیر قرآن کا پہلا اصول بنا جو ابھی ابھی میں نے بتا دیا کہ تفسیر صرف وہ ہوگی جو کلام امام کی روشنی ہے. اس کے بعد ایک دو باتیں مجھے اور عرض کرنا ہے دو تین منٹ کا, اور ہمارا آج کا لیکچر ختم ہو جائے گا, پھر آپ کے سوال جواب.
Maulana further explained that to prove something or to prove something quoting just one ayat from the Quran is not enough, and then he said that there is this speciality of the Quran that it explains itself, which means that there might be one verse in Surah Al-Baqarah for example, and the explanation of that verse might be there in the 30th para. So one verse of the Quran is explained by another verse in the Quran somewhere else, so Quran explains itself. That is one of the specialities of the Quran. And then he gave a few examples. One of them was that today's verse which he quoted, شَهْرُ رَمَضَانَ الَّذِي أُنزِلَ فِيهِ الْقُرْآنُ هُدًى لِلنَّاسِ, this verse where it says that firstly he said that Quran was revealed in the months of Ramadan, and also in Surah Al-Qadr it gives the same message that the Quran was revealed in the month of Ramadan. But we have many narrations which states that 27th Rajab was the first day when the first verses, the verses of Surah Qalam, اقرأ بسم ربك الذي خلق, these verses were revealed on the Prophet on 27th Rajab, and the last revelation on the Prophet was on 18th Dhul Hajj, which was اليوم أكملت لكم دينكم. But the Quran says something else. So what about this contradiction? So he says that we have a solution to this problem. He says that the solution is that Quran in its entirety was revealed on the Lawh al-Mahfuz, the tablet, it was revealed on that in the month of Ramadan, and then from there it was revealed onto mankind. And then he gives another example from the same verse that he has quoted today, شَهْرُ رَمَضَانَ الَّذِي أُنزِلَ فِيهِ الْقُرْآنِ. He says that in this verse it states that this book is guidance for mankind. And in another verse, which is the first few verses of Surah Al-Baqarah, it states هُدًى لِلْمُتَّقِينَ, it is guidance for the pious people. So one place is saying that Quran is a book which is guidance for all of mankind. One place it states that no, it is a book of guidance only for the pious. So what about this contradiction? We need to go to Ahlul Bayt to understand these verses so that these contradictions may seem clear to us. Instead of contradiction, the verses seem to, they can explain to us what is the reason behind these conflicts and contradictions. Sallallahu alayhi wa sallam. Tafsir
Quran, جو بس ہمارا لیکچر آج کے دن فنیشنگ اسٹیج میں ہے, تفسیر قرآن میں ایک بہت بڑا جو پرابلم 1400 سال سے علماء کو ہوا, میری رمضان کی پہلی اسپیچ وہ یہ کہ قرآن کی تفسیر کرتے وقت سب سے پہلے ہمیں اس چیز کا ڈیسائڈ کرنا ہے کہ قرآن مین سائن کے لیے آیا, جو بھی آیا کیوں آیا, اس کے نازل ہونے کا مقصد کیا. جیسے میں نے کہا نا کہ ہر عمل سے پہلے مومن نیت کر, شادی کرنا ہے تو کیوں کرنا, اس کا ٹرانسلیشن نہیں کیجیے گا, شادی کرنا ہے تو کیوں کرنا, یا اگر زمین خریدنا ہے تو کیوں خریدنا, نیت بہت ضروری. قرآن کریم کو سمجھنا ہے کہ قرآن اللہ نے کیوں نازل کیا, اور پھر اسی پوائنٹ کو ذہن میں رکھ کر اس کی تفسیر کو سمجھنا ہے. قرآن ہسٹری کی بک کے طور پہ نازل نہیں ہوا, قرآن سائنسی کتاب بنا کے اللہ نے نازل نہیں کیا, قرآن کو ایک اکنامکس کی کتاب نہیں ہے اس لیے نازل نہیں ہوا. قرآن جو ہے اول سے آخر تک ہدایت کے لیے نازل ہوا, اور یہی وجہ یہ جو ہے یہ ایکسس ہے قرآن کا, پورا قرآن اس کے گرد انوالو کرتا, یہی وجہ
کہ جن چیزوں سے ہمیں اور آپ کو بہت انٹرسٹ ہوتا ہے قرآن پڑھتے وقت اللہ اس کے بارے میں کچھ نہیں کہتا, اس لیے کہ اس کا تعلق ہماری ہدایت سے نہیں, اس کا تعلق ہسٹری سے, اس کا تعلق سائنس سے. تفسیر کرتے وقت مسلمان علماء نے یہ کیا کہ قرآن کے ہر آیت سائنس, اکنامکس, ہسٹری, ساری چیزیں داخل کر دی, فلسفہ, ہر چیز اس میں شامل کر دیا, جس کے نتیجے میں بہت مشہور جملہ بنا کہ تفسیر اور قرآن میں سب کچھ مل جاتا ہے صرف قرآن نہیں ملتا, وہ غائب ہو جاتا. چھوٹی چیز کی ایگزامپل, حضرت موسیٰ اور حضرت خضر کا واقعہ قرآن میں بہت ڈیٹیل سے آیا, کیونکہ اس کے اندر ہمارے اور آپ کے لیے بہت سارے پریکٹیکل سائز کے میسیجز بہت ڈیٹیل سے آئے. لیکن اس پوری اسٹوری قرآن نے کہیں نہیں بتایا کہ وہ آدمی تھے کون جن سے موسیٰ کی ملاقات, کہیں نام نہیں, بلکہ یہ بھی میں غلط کہوں قرآن نے یہ بھی نہیں بتایا وہ آدمی تھے جو فرشتے وجہ اب دن میں عباد ہونا موسیٰ چلے ہمارے بندے سے ملاقات, بندہ انسان کو بھی کہتے ہیں, جن کو بھی کہتے ہیں, فرشتوں کو بھی کہتے ہیں. کیوں؟ اس لیے کہ قرآن کو حضرت خضر کے نام یا ان کے رنگی پھر سے کوئی انٹرسٹ نہیں. قرآن کہتا ہے یہ دیکھو کہ خضر نے میسج کیا دیے ہیں موسیٰ کو, وہ تمہارے پریکٹیکل لائف میں کام آنے والے, جن میں بہت ہی شارٹ ایک میسج بتا دو تاکہ یہ جو قرآن کا مقصد پورا ہو جائے. ایک شارٹ میسج یہ تھا کہ بیٹا آگے چل کے گمراہ ہونے والا تھا, خضر نے اس کی گردن پڑا تھی, کہا گمراہ بیٹے سے بیٹا نہ ہونا اچھا, نہ آپ کو گردن اٹھانا ہے نہ گھر جا کے تلوار نکالنا ہے, لیکن یہ پریکٹیکل میسج ہے, یہ قرآن اس سے ایمفسائز کر رہا ہے. اور ہماری اور آپ کی کچھ ایسی ٹینڈنسی اور مینٹیلٹی کہ ہم جو اصل مقصد قرآن کا اس کو ایک طرف رکھ دیتے ہیں اور ان چیزوں میں چلے جاتے ہیں جو قرآن نازل ہونے کا مقصد نہیں, کہ مولانا وہ کون تھے, خضر بڑے ہیں کہ موسیٰ بڑے ہیں, خضر کی کتنی معلومات تھی, ولایت کا درجہ بڑا ہے کہ نبوت کا درجہ بڑا ہے. قرآن اتنا بھی ان چیزوں سے انٹرسٹ نہیں رکھتا کہ نام لے. تو قرآن کی جب تک تفسیر کی جائے صرف ایک پوائنٹ ذہن میں ہوگا کہ قرآن کی جو آیت نازل ہوئی ہے وہ ہمارے کیریکٹر بلڈنگ کے لیے نازل ہوئی. تو قرآن کریم کا اصل میسج یہ ہے, اس کو ذہن میں رکھ کے تفسیر کرنا ہے. لمبی لمبی ہسٹری پڑھ لینا, قرآن کی آیتوں سے سائنس نکال لینا, یہ بونس میں ہو, ایکسٹرا ہو تو کوئی فرق نہیں, لیکن جو اصل قرآن کا میسج ہے آدمی اپنے آپ کو چینج کرے گا. مائنڈ قرآن بلڈ, ہمارا ذہن کیسا ہونا چاہیے, قرآن ہمیں کیسا بنانا چاہیے, یہ ذہن میں ہو, اسی کو سامنے رکھ کے تفسیر کرنا چاہیے, ورنہ تفسیر تفسیر نہیں رہے گی, وہ ہسٹری کی کتاب ہو جائے گی, انسائکلوپیڈیا برطانیہ کا ایک ورژن بن جائے گا, اس میں قرآن کہیں نہیں ہوگا. اب یہ تفسیر کیسے کی جاتی, یہ انشاءاللہ ہمارے نیکسٹ لیکچر کا ٹاپک ہوگا. میری بات ختم ہوئی, اللہ ہم سب کو قرآن سمجھنے اور اس کے مطابق عمل کرنے کی توفیق عطا
فرمائے. One big problem that the ulama of tafsir faced before he went into that, he said that first we have to understand why did Allah reveal the Quran. Keeping this point in mind, we know that in the Quran there are instances of about history, about science, about economic, but Quran is not a book of science, Quran is not a book of history, Quran is not a book of economics. It is only sent for guidance, to guide people. It is only for guidance, and that's why he said that there are many scholars who include all of this, which is they include history, science, economics, but they do not include the main point for which the Quran is revealed, which is guidance. Therefore, it may look at the book of tafsir, but it contains everything else but the tafsir, which is proper guidance. Then he says, then he gives the example about the verse or the verses which explain to us the story about when Hazrat Musa goes to Hazrat Khidr. He says that even the name is not mentioned or what kind of creation Hazrat Musa is going to meet. It says that he is going to meet one of our slaves, and slaves could mean a person of jinn, a person of
angel, anyone. So Quran does not seem important, all these little details, because Quran here, Quran is has been revealed for the main purpose of guidance. And then he says that one short message that this story gives us is that no son is better than the corrupt son. About this story where Hazrat Khidr kills the son of one boy which is playing around, and Hazrat Musa asks, why did you kill this little boy, what did he do? So in answer or in tafsir of that, Mawlana says that the Quran is trying to say that no son is better than a corrupt son, or the son that will lead to your corruption. And then he further says that Quran is revealed to build character. It is revealed to make or to guide our minds how we should think, how we should, you know, act. And if the tafsir does not contain any of this guidance, then it can be any other book but the tafsir of the Holy Quran. Sallallahu alaihi wa sallam. MashaAllah,
अब बताइए क्वेश्चन आंसर का सेशन शुरू हो रहा है और कोशिश करें कि तफसील से रिलेटेड बात करें, लेकिन वैसे क्योंकि यूथ बहुत कम है, ज्यादातर बड़े लोग हैं, तो कोई और भी टॉपिक पे आप सवाल करें तो 10-15 ये सेशन आज तो हमें कंप्लीट करना है, शायद कल हम 5 मिनट ज्यादा दे दें, इस बात का वक्त ना तो
जी بہت سر تفصیل سے متعلق تو نہیں ہے, لیکن چھوٹا سوال یہ کہ اول وقت میں نماز پڑھنے کی زیادہ فضیلت ہے یا جماعت کے ساتھ بغیر ذات دیر ہو جائے؟
اچھا یہ تفصیل یعنی اس آج کے فارمیٹ پہ اتنا دور ہے یہ سوال کہ کوئی حل نہیں, جواب نہیں ہے, لیکن اگر کوئی اور سوال کیا امی بھائی ہے کوئی آپ کے پاس؟ جی,
what are some of the famous tafsir books that use the hadiths of the imams to interpret the ayah? Like, what, is there a book that's in English that we can read that quotes the ayat and then it brings in hadiths? And then at what skill does the mufassir use the hadith? Does that use the same skills as used in fiqh, the authentication of the hadith, the strength of the hadith, weak hadith, daif hadith, or strong hadith? When a mufassir is going to interpret an ayah.
अच्छा, ये जो कह रहे हैं ये ऑनलाइन पर अगर कोई है तो उस तक पहुंचा होगा, अगर रेडियो में कोई है उस तक तो पहुंचा होगा कि नहीं?
सवाल
सवाल उनका समझ चुके हैं इनका क्या है, लेकिन यह है कि इसको बहुत ही शॉर्ट करके रिपीट करें तो सवाल ये पूछा गया है कि जो मुख्तलिफ उलमा तफसीर लिखते हैं, اگر ہم غلط سمجھے تو بھی کریکٹ کر دیجیے گا, کہ جو مختلف علماء تفسیر لکھتے ہیں, عالم اگر تفسیر لکھ رہا ہے تو قرآن کی آیت میں پھر وہ کوٹ کرے گا دوسری آیتیں جو اس سے ریلیٹڈ ہیں, اور پھر جو حدیثیں وہ اس میں کوٹ کرے گا, اور پھر ایک کنکلوژن نکالے گا, تو وہ تفسیر وہ ہم ذہنی سمجھ کے اس میں رلائی کر سکتے ہیں. ان شارٹ یہ کہ کچھ اور آپ نے پوچھا
اس میں حدیث کے
ٹائپ کو لیا جاتا ہے جس طرح؟ اچھا یہ جو ایک سوال تھا ان شارٹ یہی تھا, شاید میں صحیح سمجھا تھا. اس کا جواب یہ ہے, جو اصل پوائنٹ مجھے آپ کو لے جانا تھا نیکسٹ منڈے کی تقریر کو, وہ یہی تھا کہ یہ تفسیر قرآن وغیرہ ہر عالم لکھے گا, تو پہلی بات تو اس میں یہ بات ہو گئی تھی کہ نان عالم کی تفسیر اس پر آپ کبھی رلائی نہیں کریں, کیونکہ اس کے اندر اتنے سارے ٹیکنیکل چیزیں انوالو ہوتی ہیں. ایک تو یہ ہوتا ہے کہ اس ٹاپک سے ریلیٹڈ ساری آیتیں, دین اس ٹاپک سے ریلیٹڈ ساری حدیثیں, اور پھر وہ حدیثیں جو ان میں ویک کون ہے وہ اسٹرانگ کون. اچھا, ہمارے یہاں حدیثوں کی ساری دو کیٹیگریز مشہور ہے, ویک اور اسٹرانگ, لیکن امام نے زیادہ ایکسرسائز اس پہ نہیں کیا. عام اور خاص, مطلق اور مقیت, محکم اور متشابہ, ناسخ و منسوخ, تو وہ بھی حدیثوں کی کیٹیگری. تو نان عالم جو بہت اچھے سنسیئر قسم کے نان عالم بھی ہیں, لیکن ان کو تفسیر میں خود اپنی طرف سے کوئی انٹرفیئر نہیں کرنا ہے, علماء کو کوٹ کر دینا. اچھا, آج عالم کا مسئلہ یہ کہ بھائی آپ جو ایک گروپ میرے پاس ہے, ہم تقلید کے مسئلے کو جب مانتے ہیں نا, تو تقلید اس کا یہاں سے ہوتی کہ حدیثوں
کے بارے میں ہر عالم کے ریسرچ الگ. ایک حدیث ہے ایک عالم کے نزدیک اتھینٹک, سیم حدیث دوسرے عالم کے نزدیک اتھینٹک نہیں. اور اس میں پرسنل اوپینین نہیں رہتا, ایک عالم کو حدیث اچھی لگ رہی ہے دوسرے کو حدیث اچھی نہیں لگ رہی, یہ نہیں رہتا. پرسنل اوپینین اس کے ریسرچ, تو آپ جس کی وجہ سے خطے الگ ہوتے ہیں. یہ بہت لمبا آپ کا ایگزام چلتے ہیں, اس کے چھوٹی سے ایگزامپل کوٹ کر جو میں نے مجلسوں میں بہت کوٹ کی, قرآن کے سورہ احزاب کی ایک آیت کی تفسیر. البتہ وہ آیت ہے حجاب کے بارے میں, مقدمہ مطالعہ اس کی تفسیر کے اندر ایک حدیث کوٹ کی ہے, اور جس میں یہ ہے کہ عورت کے لیے چہرے کا حجاب واجب نہیں. چلے لیکن حدیث یہ, میں خالی کوٹ کر رہا ہوں, کتاب موجود ہے اس وقت اور اس کے اتنے ورژن ہیں, اردو میں چار پانچ مختلف پبلشر نے چھاپا, فارسی نیا حدیث میں اردو میں, اس میں انہوں نے حدیث کوٹ کی ہے کہ شہزادی فاطمہ بھی اصحاب رسول کے سامنے حجاب میں چہرہ نہیں چھپاتی تھی, اور وہ چہرہ ان کا کھلا رہتا تھا, اور وہ اس طرح مختلف صحابیوں کے سامنے جاتی تھی. وہ مثلا اپنی جگہ کہ حجاب میں چہرہ ہے کہ نہیں, اس کی الگ حدیث ہے. ون آف دا آرگومنٹ چیکنگ متحرک کر دیا, اور اسی زمانے پھر میں ہم سے کئی گنا بڑے محروم آ گئے ہوں. سورہ احزاب اسی تفسیر میں وہ اپنا جو نظریہ دے رہے ہوتے, مگر اس حدیث کو انتہائی ضعیف قرار دے کے اس کو کنڈیم کر. اچھا اگر کوئی کا فتوا بہت پہلے کا, اگر متحرکوں کی بہت بات پیدا ہو اور بہت پہلے ایسی حدیث ہے, ایک مرضی کی نگاہ میں وہ اتنی ضعیف ہے کہ اس کو لکھا ہے کہ بیان بھی نہیں کرنا چاہیے. انہوں نے اتنی کمزور حدیث کے شہزادی فاطمہ اس طرح سے نہیں کرتے لوگوں کے سامنے, اور دوسرے مرضے تو نہیں لیکن ایک عالم اس حدیث کو اتنا امپورٹنٹ مانا کہ اس کو کوٹ کر کے اس کی بیس پر ایک فتویٰ دے دیا. تو پھر میں مشتہد کے فتوے اس لیے الگ ہوتے ہیں کہ ایک ہی حدیث میں ایک مرغے کی نگاہ وہ کمزور حدیث ہے, دوسرے کی نگاہ میں بہت اسٹرانگ حدیث, اور وہ اپنا فصل کے لیے نہیں اس کے ریسرچ, جس کی زیادہ پریکٹیکل ایگزامپل ہے چاند کی حدیث. وہ پریکٹیکل ایگزامپل ہے آپ کے لیے کہ آگاہ کوئی کے اعتبار سے کیا عید اور رمضان ہوتا ہے, اور آگاہ سیسانی کے اعتبار سے کیا ہوتا. ان کے پاس کچھ حدیث ہے جن کو وہ نہیں مانتے, ان کے پاس جو حدیث ہے ان کو یہ نہیں مانتے, سانی کو گویا باپ بیٹے کی طرح سے ایک دوسرے کا پانچ تھے, آگے ان کو اپنا پانچ کہتے تھے, وہ اپنی جگہ ہے لیکن ریسرچ اپنی جگہ. تو فرق کے اندر جو پرابلم ہے یہی تفصیل میں دی, اور وہ یہ ہے کہ ایک عالم کو تفصیل لکھتا تو اس نے جو اتھینٹک حدیث ہے اس کے اعتبار سے ہے اس کی تفصیل لکھی, لیکن دوسری حدیث ہے جو اس کے کنٹراڈکٹری ہے, اور دوسری عالم کے نزدیک اگر وہ دوسری والی حدیث اتھینٹک تو وہ اس کے اعتبار سے تفسیر لکھے گا. تو سیم پرابلم جو فقہ میں ہے وہی تفسیر میں دیا ہے, کہ دو پہلے پراجیہ کی یا علماء کی تفسیر کہیں کہیں کنٹراڈکٹ کرے. تو اس کا وہی سولوشن جو آخر میں منڈے کو لے جانا چاہ رہا تھا آپ کو, کہ تفسیر پر اس نے گائیڈنس دی کہ خلاصہ یہ کہ حجاب کرنا اور چہرہ چھپانا ہے کہ نہیں, وہ بات کرنا ہے. حجاب ہے اسلام میں ایک عورت نجات اور جنت کا دار و مدار اس کے حجاب پر, اور ڈپینڈ ہوگی پھر وہ آپ کسی تفسیر سے نہیں لیں گے, وہ پھر اپنے مرضی سے لیں گے. لیکن پوائنٹ اپنی جگہ بالکل ٹھیک ہے, اور اسی لیے آپ کو دو تفسیریں کہیں کہیں پر ایک دوسرے سے کنٹراڈکٹ کرتی بھی نظر آئیں گی, لیکن اس میں یہ ہے کہ جو اس کا اصل میسج ہے چین میں وہ آپ کو لینا ہے تفسیر, جو اس کا پریکٹیکل ایسپیکٹ ہے وہ آپ کو تفسیر سے نہیں لینا. اس کے لیے آپ کو سیکنڈ اسٹیج, پہلا قرآن کی تفسیر, سیکنڈ ہسٹری, تیسرا فیکٹ, وہ انشاءاللہ منڈے تک پہنچیں گے. بہت لمبا جواب ہو گیا, آپ کر پائیں گے اس پر کوشش
کیجیے. For the question that was asked by the brother, this is how the Maulana Sahib replied, and this is not exact. I'll apologize again because I just missed a few aspects because writing so quickly was not possible for me. So therefore, here it is. He said that do not rely on non-scholarly tafsir. Like anyone could write tafsir. Even that person would be very sincere in his, you know, doing his research of the tafsir. But what he says, or what he advises, that we should not rely on any non-scholarly tafsir. Because there are many technicalities in tafsir about the strength of the hadith that is being quoted to, explain the ayat, because there are many levels of strengths of the hadith. There is sahih, there is mutawatir and everything. So there are many technicalities even in the aspect of hadith, and also about the differences in the types of verses that will explain during the lecture, that there is nasakh and mansukh, am and khas and all of that. And then he says that even among scholars there is difference in the tafsir of the Quran, just like there are difference in the fatawas. So this is how the tafsir is a bit similar to fiqh. This is because of the difference in understanding, or the difference in the research of each and every scholar. For one scholar, one hadith might be authentic. For another scholar, it might be unauthentic. And according to that conclusion that they have drawn, they might explain a verse or might conclude to writing a fatwa. And for that he gave two examples. Example number one was about the tafsir of one of the ayat in Surah Al-Ahzab regarding hijab, which states that you don't need to cover your face for hijab. For which he then stated the example of Abu Mutahhari, who quotes this hadith, one hadith which states that Bibi Fatima salamullahi alayha did not cover her face in front of the companions in explanation to the tafsir of the ayat. But in contradiction, Ayatullah Hui, who was far high in status in his knowledge, and who was a bit before Ayatullah Mutahhari. Sheikh al-Mutahhari was only an alim, and Ayatullah Hui was a grand marja. And Ayatullah Hui said this hadith, this same hadith which was authentic to, according to Sheikh Mutahhari, Ayatullah Hui said that this is very da'if, this is weak hadith, and he condemned it. And he even stated that you should not even speak about this hadith. So that's how these two scholars drew different conclusions in hadith, in the tafsir of an ayat. And the second example that he gave, which was related to fiqh, like how he said that there is a bit similarity in the different conclusion being drawn in the tafsir as well as fiqh. He gave this example of fiqh about the fatwa of moon sighting, that Ayatullah Sistani was like a student, or more of like a son to Ayatullah Hui. But on this main issue that we face today, moon sighting, they have different fatwas relating it. One states that, you know, they have different fatwas relating this issue. And therefore, his final guidance or advice, what Maulana Sahib says, that for us, we should just take a bit of guidance from the Quran or Tafsir, and for the main details, we should refer to our own mujtahid or maraja. Sallallahu ala Muhammad wa ala
Muhammad.
इंग्लिश में भी बोले ताकि दूसरे समझे और ट्रांसलेट करें ताकि हम
समझें।
आप जमाई पढ़ेंगे या इसको भेजेंगे आप ताकि फिर वो
The first question is if Mala can tell, or that you can tell us the different types of tafsir, and if you can give us an example or an authentic book for each type of tafsir. The second question is, what is more recommended, either completing a Quran or studying detailed verses, studying detailed tafsir of each verse? And the third and the final question is, which author of the tafsir does the Maulana consider to be the most authentic author?
ये तीनों जो हैं असल में एक ही सवाल बन जाते हैं कि अगर कोई आम आदमी कोई तस्वीर पढ़ना चाहे, और पढ़ना चाहिए कुरान तो समझना, विच इज द बेस्ट तस्वीर। इसका जवाब इंशाल्लाह मैं कल दूंगा, इसलिए कि जो अभी मैं आखिर में एक अनाउंसमेंट कर रहा था, कंक्लूजिव अनाउंसमेंट जिसमें यह सेशन खत्म हो रहा था, वो ये था कि आओ तो टुमारो या वेनसडे हमारा सब्जेक्ट चेंज है, नॉट तफसीर। لیکن کچھ ایسے پوائنٹ آج سامنے آ گئے, پھر یہ انٹرنیٹ کا سوال نہیں کہ تھوڑی سی گفتگو کر ایٹ لیسٹ 10 to 12 منٹ بگیننگ میں اسی تفصیل کو تھوڑا کنٹینیو کرنا پڑے گا, ورنہ کچھ ایسا امپریشن بنا میری اسپیچ کا کہ جیسے قرآن اور تفصیل پڑھنے کی ضرورت ہی نہیں, اور اگر آپ اور کنفیوز ہو جائے اس کو چھوڑ دیجیے پھر جا کے اسلامک لا پڑھیے, کچھ ایسا مجھے ایسا پریشر ملا میری گفتگو سے. تو اس کے اس مس انڈرسٹینڈنگ کو دور کرنا, تو اسی میں یہ سوال بھی آئے گا کہ یہ تفصیل ضروری ہے تو کون سی تفصیل پڑھیں. آج کا سیشن ہمارا ختم ہوا اور انشاءاللہ آج فرسٹ ڈے تھا, کچھ ٹائمنگ میں 5-7 منٹ کنٹرول نہ ہو سکے. کل کیا ٹائم ہے اناؤنسمنٹ اپنے ساتھ کریں گے کہ ہم کر رہے
ہیں
کتنے بجے پڑھے ہو
نو
8:45 کے گلاس شروع ہو جائیں گے, 9:55 ان شاء اللہ ہمارا لیکچر شروع ہوگا, کوارٹر فاسٹ 10 یہ پروگرام فنش ہو جائے گا. اور آج ذرا سی پہلا ذرا ڈسٹرب سی بات ہماری بھی تقریب ڈسٹرب ہوئی, ان شاء اللہ کل یہ خاص پلاننگ کے تحت اور ایک ٹاپک کے تحت اور سبجیکٹ کے تحت بات آگے بڑھے گی. مثال ہے کہ سوال کا جواب تھرسڈے کو مجلس کے کوشچن آنسر حصے میں آئے گا جو شروع میں ہوتا ہے مسائل حصے میں. آج کی گفتگو ختم ہوئی. ان اللہ و ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا
تسلیما.
اللہ 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 السلام علیکم یا رسول اللہ, السلام علیکم یا رسول اللہ, السلام علیکم والا جدک و ابیک و امک و اخیک و اولادک و صحابک و رحمت اللہ و برکاتہ, السلام علیکم یا غریب الغرباء یا ملک یا علی بن مصطفی, السلام علیکم والا مالک و ابنائک و رحمت اللہ و برکاتہ, السلام علیکم یا سیدنا یا مولانا یا صاحب الاسر والزمان, علمان یا مولانا من فقان الزمان, اجل اللہ تعالی ظهورا وسعد اللہ تعالی نورا واجعلنا من انصارك, السلام علیکم یا اہل بیت النبوة ومحفل الرسالة جميعا ورحمة الله
وبركاته. محمد وعلى محمد صلى الله عليه وسلم. If anybody has good suggestions or comments to